रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बबलु गुप्ता नियुक्त। नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ, आजै पदभार ग्रहण। छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू निराहार उपवास बसेर खराना मनाउँदै। ठेक्का सम्झौता गरी काम नगरेर अरपत्र पारिएका सिंचाईका 12 ठेक्का सिंचाई विभागद्वारा अन्त्य। जलवायु परिवर्तनले हिमताल विस्फोटन र हिम पहिरोको जोखिम बढ़ेको इसिमोडको एक अध्ययनको निष्कर्ष। र थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नवनियुक्त दुई मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बबलु गुप्तालाई आजै नियुक्त गर्नुभएको थियो। यसअघि आज बिहान 4 मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा 2 मन्त्रीको मात्रै शपथ भएको हो। गत भदौ 27 गते गठित मौजूदा मन्त्री परिषदको संख्या आजको विस्तारसँगै 10 पुगेको छ। यसअघि गत भदौ 30 र असोज 6 गते मन्त्री परिषद विस्तार भएको थियो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मी संघको प्रतिक्रियामा मन्त्री डाक्टर शर्माले जेएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताउनुभयो। मन्त्री डाक्टर शर्माले जेएनजी आन्दोलनमा शहीद भएका परिवारका लागि निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। मन्त्री डाक्टर शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताउनुभयो। उहाँले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ़दो प्रभावका कारण हिन्दूकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिम पहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढ़ेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गरेको थामे उपत्यका हिमताल विस्फोटन, बाढ़ीको कारण, प्रभाव र भविष्यका जोखिम नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक 10 वर्षमा औसत 0.28 डिग्री सेल्सियसले तापक्रम बढ़िरहेको उल्लेख छ। उक्त अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरूण भक्त श्रेष्ठले गर्नुभएको हो। अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लने दर बढ़ने जस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा 65% बढ़ेको देखिन्छ। हिमनदी पग्लने दर बढ़दा अमुदरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र र इरावदी बेसिनका 25,000 भन्दा बढ़ी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। नेपालमा सन् 1920 को दशकदेखि यता 90 भन्दा बढ़ी हिमताल विस्फोटन भइसकेका छन्, जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै 50 वर्षभन्दा कम अवधिमा 5 वटा यस्ता ठूला घटना भइसकेका छन्। छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू निराहार बसेर खरना मनाउँदैछन्। हिजो स्नान गरी चोखो खाएर बसेका व्रतालुले आज निर्जल उपवास बसेर बेलुकी घरमा खीर बनाई कुलदेवता छठी माता र चन्द्रमालाई अर्पण गरी प्रसादको रूपमा खानेलाई खरना भनिन्छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानी लगायत तराई मधेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ। केही वर्ष पहिलेसम्म तराई मधेशमा मात्र सीमित छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यका सहित पहाड़ी जिल्लाहरूमा पनि धूमधामका साथ मनाउन थालिएको छ। काठमाडौँका गौरीघाट, कमल पोखरी, कुलेश्वर, बल्खु लगायतका स्थानमा अहिले छठ पूजाको तयारी भइरहेको छ। सहकर्मी केशव ढुंगानाको रिपोर्ट।
काठमाडौँ उपत्यकाका विभिन्न पोखरी तथा नदी किनारहरू छठ पूजाका लागि सिंगारेर चिटिक्क पारिएका छन्। छठ पूजाका लागि कमल पोखरी, गौरीघाट, टंकेश्वर, कुलेश्वर, रामघाट लगायतका विभिन्न स्थानमा केरा र उखुका बोट, फूलमाला र झिलिमिली बत्तीले सिंगारिएका छन्। केही दशक अगाडिसम्म छठ पर्व नेपालको मध्य र पूर्वी तराईमा मात्रै मनाइने गरिन्थ्यो, तर जागिर तथा व्यवसायका लागि काठमाडौँ छिरेका तराईका मूलवासीहरू कार्य व्यस्तताका कारण पर्व मनाउन पुर्ख्यौली थलो फर्कन नसक्ने अवस्था पछि काठमाडौँमै छठ मनाउन शुरू गरेको पाइन्छ। नेपालमा गणतन्त्रको स्थापनापछि राष्ट्रपति समेत छठ घाटमा पुगेर पूजा गर्ने परम्पराको विकास भएसँगै काठमाडौँ उपत्यकामा छठ पूजाको परम्पराले थप व्यापकता पायो र हालका वर्षहरूमा हजारौंको संख्यामा व्रतालु तथा भक्तजनहरूले पूजा गर्ने गर्दछन्। काठमाडौँ पशुपतिनाथ मन्दिर नजिकको गौरीघाट छठ पूजा घाट व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंह राजपूत:
हामीले 600 व्रतालु घाट बनाएका छौँ, 3-5 लाख मान्छे
घना बस्ती र अव्यवस्थित शहरीकरणका कारण उपत्यकाका अधिकांश नदी तथा तलाउहरू प्रदूषित हुँदा केही ठाउँमा छठ पूजाकै लागि सफा पानीको अस्थायी पोखरी बनाएरै पूजा गर्ने गरेको समेत पाइन्छ। राम मन्दिर छठ पूजा सेवा समाज सानेपाका सदस्य विजय रजक:
8-10 ट्याङ्कर पानी राखेर पोखरी निर्माण गरेर चारैतिरबाट टेन्ट राखेर एकदम व्यवस्थित गरेर अहिलेसम्म गरिरहेका छौँ। एक घरबाट एकजना व्रतालु जुन आउनुहुन्छ निर्जल बसेर पर्छ, 125 घर परिवार आउनु भएको थियो, यो घर परिवारसँग एकजना दुईजना मान्छे अनिवार्य बस्नुहुन्छ यहाँ।
छठमा व्रतालु तथा भक्तजनहरू तलाउ र नदी किनारमा नै रातभर जागराम बस्ने हुनाले अधिकांश छठ घाटहरूमा जाडो चिसो छेक्ने बाक्लो टेन्टहरू टाँगिनुका साथै ठाउँ ठाउँमा आगो बाल्ने समेत व्यवस्था मिलाइएको छ। व्यस्तताका कारण पुर्ख्यौली थलो फर्कन नसके पनि आफू रहेकै ठाउँमा व्यवस्थित रूपमा छठ पूजा गर्न पाउँदा व्रतालुहरू समेत खुसी व्यक्त गर्दछन्।
मेरो नाम सदानन्द दास, हाम्रो घर चाहिँ सर्लाही। पूजा गर्ने लागेको 25 वर्ष भएको छ। पहिला त हामी 10 जनादेखि नै सुरु गरेको हो, विस्तार हुँदा हुँदा अब अहिले त धेरै ठुलो भइसक्यो।
मेरो नाम रुबी जयसवाल, पुरानो ठेगाना सर्लाही। तराई भन्दा राम्रो व्यवस्था यही पाइरहेछ, हाम्रो समितिले सबै व्यवस्था दिनुहुन्छ। हामी व्रत गर्ने आए 20 वर्षदेखि, अनि मैले 17 वर्षदेखि आफै गरिरहेको छु। यस्तो राम्रो व्यवस्था छ कि गाउँ यादै आउँदैन।
बरु घर इन्डिया हो, छोटु दास नाम हो। हामीहरू यहाँबाट 10 वर्षदेखि पूजा गरिरहेको छ, गाउँमा बसेको छैन, यहाँ काठमाडौँ बसेर यहाँ छठ गरेर यही राम्रो।
मनोकांक्षा पूरा हुने धार्मिक विश्वास मात्र नभई प्रकृति र मानव जीवन बीचको गहिरो सम्बन्धलाई समेत उजागर गर्ने छठ पर्व आज भोलि काठमाडौँ उपत्यका र पहाड़ी क्षेत्रका मूलवासीले समेत मनाउने क्रम बढ्दै गएको छ। यसले नेपाली समाजको मूल पहिचानको रूपमा रहेको सांस्कृतिक विविधता र सहिष्णुतालाई समेत थप उजागर गरेको छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
छठ पर्वले तराई मधेश उल्लासमय बनेको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्वको रौनकताले समग्र तराई मधेश गीत संगीतमय भएको छ। सबै वर्ग समुदायलाई एकतामा जोड्ने महापर्वको रूपमा रहेको छठ पर्वका बारेमा प्राध्यापक डाक्टर विश्वम्बर शर्मा:
समाजमा एकसाथ मिलेर बाँच्न सक्नुपर्छ र सबैले सहजीवन जिउन सक्नुपर्छ भन्ने पर्वको नाम मैले त यो छठ पर्व देखेको छु।
कार्तिक 10 गते सोमबार साँझ अस्ताउँदो सूर्यलाई नदी, ताल, तलाउ, पोखरीमा पुगेर अर्घ चढाउँदै रातभर जागरम बसेर पूजापाठ गर्दै पुनः कार्तिक 11 गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाए पाएपछि यो पर्व विधिवत रूपमा सम्पन्न हुनेछ। छठ पर्वको बारेमा सर्वसाधारणहरू
हामीले जितना देहाती बा चाहे पहाड़मे बा चाहे इन्डियामे भइल चाहे कोनो अइसन देशमे भइल एकर एतना मान्यता बा एकर कोनो हिसाब नै। छठि माईके कृपा हरेक व्यक्तिके दिलमे समाइल बा।
फल फूल सब किन बसाके सब निमन कपड़ा लाता सब कुछ किन उनके सब तयारी करी।
साझा सांस्कृतिक पर्वको रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीको मूल्य बढ्दा आफूहरू मारमा परेको गुनासो बजार गर्न आएका उपभोक्ताहरूको छ।
गत वर्षको तुलनामा यस वर्ष अलिक बढी नै छ। हामीलाई त जसरी पनि लानेछ लिनेछ।
पहिला 40 रुपियाँ थियो, आज 60-70 सामान छ, सबै महँगो भइसकेको छ।
महँगाई बढी छ, महँगाईको त कुनो अन्त्य नै छ।
सबै जात जातिले साझा रूपमा मनाउने यस पर्व प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिंचाई तर्फका 12 ऋण ठेक्का अन्त्य गरिएको छ। साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 2 जलेश्वर महोत्तरी अन्तर्गतका 12 ऋण ठेक्का अन्त्य गरिएको जलस्रोत तथा सिंचाई विभागले जनाएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरले आज सार्वजनिक सूचना मार्फत 16 जेठ 2081 र 1 साउन 2081 ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ। यस्तै सड़क र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप 40 ऋण ठेक्का अन्त्य गर्ने प्रक्रिया शुरू भएको छ। सड़क विभाग अन्तर्गत सड़क डिभिजन कार्यालय तुमलिङटार, इलाम, हिटौडा र नेपालगंजको आज आफू मातहत रुक्न अवस्थामा रहेका 40 ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढ़ाएका छन्। विभिन्न सड़क डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका 68 ठेक्का अन्त्य प्रक्रिया अगाडि बढ़ाइसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माध्यम मार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। माओवादी केन्द्र गोर्खाको आयोजनामा आज सदरमुखामा आयोजित कार्यक्रम र भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो। जेएनजी प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उहाँको भनाई थियो। राष्ट्रिय मानव अधिकार आयोगले माग सहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड़ दिएको छ। त्यसै गरी प्रदर्शनरत पक्षले आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने, उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्न आयोगले विज्ञप्ति मार्फत आग्रह गरेको छ। रेडियो नेपालका पूर्व प्राविधिक अधिकृत वासुदेव रायमाझीको 75 वर्षको उमेरमा निधन भएको छ। दमरोगबाट पीड़ित रायमाझीको काठमाडौँको शंकरापुर अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो। 34 वर्ष रेडियो नेपालमा प्राविधिकको रूपमा सेवा गर्नुभएका रायमाझी थुप्रै कालजयी गीतका रेकर्डिस्ट हुनुहुन्छ। पूर्व कर्मचारी वासुदेव रायमाझीको निधनमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल दुःख व्यक्त गर्दछ। बाँकेको राप्ती सोनारी क्षेत्रमा जंगली जनावरको आक्रमण बढ़न थालेपछि स्थानीयवासी आतंकित भएका छन्। बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्ती सोनारी गाउँपालिका 9 वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो। बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्राय जसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रूपमा वनजंगल नजिक नजान अनुरोध गरिएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेलले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता भएको छ। सीमा विवादका कारण हालै लड़ाई गरेका ती देशबीच आपसी सम्बन्ध सामान्य बनाउने सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो। लड़ाई नरोकी दुवै देशसँग व्यापार वार्ता रोक्ने अमेरिकाका राष्ट्रपति ट्रम्पले चेतावनी दिनुभएपछि दुई मुलुकबीच युद्ध विराम सम्झौता भएको हो। गत जुलाईमा भएको पाँच दिने द्वन्द्वका क्रममा करिब 33 जनाको ज्यान गएको थियो। दुई देशबीच लामो समयदेखि सीमा सम्बन्धी विवाद रहँदै आएको छ। पाँच वर्षपछि भारत र चीनबीच आजबाट प्रत्यक्ष हवाई उडानहरू पुनः शुरू भएका छन्। यो कदम व्यापार र जनता जनता बीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुननिर्माणको प्रतीकात्मक शुरूआत गरेको छ। विश्वका सबैभन्दा धेरै जनसंख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ। भारत सरकारका अनुसार उडान पुनः शुरू हुनु जनता जनता बीचको सम्पर्क सुदृढ गर्न र द्विपक्षीय आदान प्रदानलाई सामान्यीकरणतर्फ लैजान सहयोगी हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा 50% करको सजाय लगाइएपछि वाशिङटनसँगको व्यापारिक सम्बन्धमा तनाव झेलिरहेको भारतको बेजिङसँगको सम्बन्ध पछिल्ला महिनाहरूमा सुध्रिएको छ। कोविड 19 महामारीको समयमा दुई देश बीचका करिब 500 मासिक प्रत्यक्ष उडानहरू स्थगित भएका थिए। सन् 2020 भएको सीमा झडपमा 20 जना भारतीय र 4 जना चिनिया सैनिकको मृत्यु भएपछि सम्बन्ध अझै बिग्रिएको थियो। त्यसपश्चात भारतले चिनिया लगानी र प्राविधिक पहुँचमा प्रतिबन्ध लगाउँदै टिकटक सहित 100 एप प्रतिबन्ध गरेको थियो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक संचालित क्रूज मिसाइल ब्यूरेभेस्टनिकको अन्तिम सफल परीक्षण सम्पन्न भएको आज औपचारिक घोषणा गर्नुभएको छ। उहाँले यस मिसाइललाई संसारमा अद्वितीय र अतुलनीय सिर्जना भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गर्नुभएको छ। क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देश मार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले ब्यूरेभेस्टनिक मिसाइलको असीमित दायरा रहेको र यो रूसी वैज्ञानिक र इन्जिनियरहरूको अद्वितीय उपलब्धि भएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को पहिलो 3 महिनामा मुलुकले करिब 4 खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यस अवधिमा 4 खर्ब 68 अर्ब 8 करोड 33 लाखको आयात र 72 अर्ब 78 करोड 28 लाख बराबरको निर्यात भएको छ। असोज मसान्तसम्म कुल 5 खर्ब 40 अर्ब 86 करोड 61 लाखको वैदेशिक व्यापार गर्दा नेपालले 3 खर्ब 95 अर्ब 30 करोड बराबरको व्यापार घाटा बेहोरेको हो। पछिल्लो 3 महिनामा छिमेकी मुलुक भारतबाट 2 खर्ब 58 अर्ब 87 करोड 82 लाखको आयात हुँदा नेपालले 59 अर्ब 12 करोड 83 लाख बराबरको निर्यात गरेको छ। भारतसँगको आयात निर्यातका आधारमा 1 खर्ब 99 अर्ब 74 करोड बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ। त्यस्तै चीनबाट 1 खर्ब 4 अर्ब 89 करोडको आयात र 18 करोड 64 लाख बराबरको निर्यात गर्दा चीनसँग 1 खर्ब 4 अर्ब 70 करोड बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ। नेपालको सबैभन्दा बढी व्यापार नाफा भने डेनमार्कसँग रहेको छ। त्यस्तै जर्मनी, रोमानिया, स्वीडेन, लेबनान लगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफामा रहेको छ। पछिल्लो 3 महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। त्यस्तै समीक्षा अवधिमा 13 अर्ब 62 करोड 75 लाख बराबरका स्मार्टफोनहरू नेपालमा आयात भएका छन्। रूपन्देहीको भैरवा स्थित गौतम बुद्ध विमानस्थलमा 6 महिनापछि पुनः अन्तर्राष्ट्रिय विमानको उडान शुरू भएको छ। आइतबार मध्याह एयर एसियाको जहाज अवतरण भएसँगै 6 महिनापछि पुनः उडान शुरू भएको हो। मध्याह 12:48 17 यात्रु लिएर थाई एयर एसियाको जहाज भैरवा अवतरण गरेको थियो। जहाज आइतबारै 162 यात्रु लिएर थाइल्याण्ड फर्किएको छ। यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक 5.19 अंकले बढेर 2509.04 हजारको बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 313 कम्पनीका 55,96,077 किता शेयरहरू 2,66,13,00,000 रुपियाँमा किनबेच भएका छन्। त्यारपछि खुलेको नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन 11,600 रुपियाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। आइतबार सुनको मूल्य तोलामा 2,41,900 र त्यत्तिकै परिणामको चाँदीको मूल्य 3,015 कायम भएर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष 2082-83 पहिलो त्रैमासिकमा अलैची निर्यात 33% बढ़ेको छ। कार्यालयको तथ्याङ्क अनुसार त्यस अवधिमा 1,67,92,00,000 बराबरको अलैची निर्यात भएको छ। एक महिनामा 1,072 मेट्रिक टन अलैची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 3 महिनामा चियाको निर्यात भने 40.90% घटेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताउनु भएको छ। आइतबार अपरान्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त युवा तथा खेलकुद मन्त्री गुप्ताले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताउनु भएको हो। विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो। मन्त्री गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय पनि गर्नु भएको छ। मन्त्री गुप्तालाई मन्त्रालयका सचिव डाक्टर हरिप्रसाद लम्चाल लगायतका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका विरूद्धको खेलमा नेपाल पराजित भएको छ। लिग टूको 15 सिरिज अन्तर्गत यूएको दुबईमा आइतबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग 106 रनले पराजित भएको हो। नेपाललाई हराएपछि 21 खेलबाट 30 अङ्क जोडेको अमेरिका स्कल्यान्डलाई रनरेटमा पछि पार्दै लिग टूको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल 17 खेलबाट 12 अङ्क सहित 7 स्थानमा छ। स्पिनर हरमित सिंहले शानदार बलिङ गर्दै 6 विकेट लिएपछि अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याएको नेपाल 39.1 ओभरमा 156 रनमा अलआउट भयो। नेपालका लागि दिपिन सिंहरीले सर्वाधिक 40 रन बनाए भने आसिफ शेखले 37 तथा भीम सार्कीले 29 रन जोडे। आरिफ शेखले 20 रन बनाए। त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक 75 रन बनाए। त्यस्तै मिलिन्द कुमारले अभिजित 70 रन बनाए। साइतेजा मुक्काबाले 42 रनको योगदान गरे। बलिङमा नेपालका लागि सन्दीप लामिछाने 2 तथा सुम्पाल कामी, आरिफ शेख र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 12.7 डिग्री सेल्सियस। दिपालको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 10.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त। नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ, आजै पदभार ग्रहण। छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू निराहार उपवास बसेर खरना मनाउँदै ठेका सम्झौता गरी काम नगरेर अरबपत्र पारिएका सिंचाईका 12 ठेका सिंचाई विभागद्वारा अन्त्य। जलवायु परिवर्तनले हिमताल विस्फोटन र हिम पहिरोको जोखिम बढ़ेको इसी मोडको एक अध्ययनको निष्कर्ष र थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।